बुलबुल एउटा ईरानी चरा, बुलबुल
विद्वान होस् बरु शत्रु पनि खास हुन्छ, विद्वान होस् बरु शत्रु पनि खास हुन्छ, तिते करेलाको तितेपनमा मिठास हुन्छ, रिक्त रहन्न स्थान कसैले छोड्दैमा, रिक्त रहन्न स्थान कसैले छोड्दैमा, केही नहुँदा पनि खाली ठाउँमा बतास हुन्छ, तिते करेलाको तितेपनमा मिठास हुन्छ, हाँस्दैमा सुखी नै होला भन्न नसकिने, हाँस्दैमा सुखी नै होला भन्न नसकिने, मुस्कानको खोलमा पनि मन उदास हुन्छ, तिते करेलाको तितैपनमा मिठास हुन्छ। अर्थी मलामी र मसान समयको कुरा हो, अर्थी मलामी र मसान समयको कुरा हो, मान्छे तब मर्छ जब एक्लिएको आभास हुन्छ, तिते करेलाको तितैपनमा मिठास हुन्छ। वजनले हुँदैन आभास न्यानोपनको, वजनले हुँदैन आभास न्यानोपनको, माया हलुङ्गो हुन्छ, भारी कपास हुन्छ, विद्वान होस् बरु शत्रु पनि खास हुन्छ, तिते करेलाको तितैपनमा मिठास हुन्छ। काठमाडौँको स्वयम्भू डल्लु गराउनुभएका सुनिल अधिकारीको यसै गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तोता अच्युत घिमिरी बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजलबाट आजको कार्यक्रमको शुरूआत गरे, उहाँ मुक्तकार सुनिल अधिकारीलाई लिएर आइपुगेको छु। आज उहाँका मुक्तकहरू सुन्छौं र उहाँसँग कुराकानी गर्छौं। सुनिल अधिकारी हातेमालो साहित्य संगमका केन्द्रीय अध्यक्ष हुनुहुन्छ र एउटा सहकारीमा पनि आबद्ध हुनुहुन्छ। अहिले उहाँको लामो जीवनको भोगाई, अनुभव, अनुभूति, मुक्तक लेखाई, साहित्यमा रुचि आदि इत्यादि विषयमा आजको बुलबुलमा कुराकानी रहन्छ। सुनिलजी, तपाईँलाई स्वागत छ।
धन्यवाद।
मुक्तकार र गजलकार अलग अलग कुरा हुन् भन्ने कुरा पनि आजको कार्यक्रमले बताउनुपर्छ जस्तो लाग्छ मलाई। कतिपय मुक्तकारहरूलाई चाहिँ मुक्तक मुक्तक जोडेर गजल बनाइदिने गजलकारसँग असाध्यै धेरै रिस उठ्दो रहेछ, अनि कतिपय गजलकारहरू चाहिँ चारवटा पंक्ति झिक्दा रहेछन् गजलबाट, चारवटा पंक्ति झिक्ने, दुई शेर
झिकेर
एक शेर झिकेर मुक्तक भयो भन्दा रहेछन्। त्यो कुरो मुक्तकारलाई चित्त बुझ्दो रहन्छ। यो किसिमको सामान्य मतभेद गजल र मुक्तकमा रहने गरेको रहेछ, म आजभोलि बुझ्दैछु। आज हामी यो विषयमा पनि कुराकानी गर्छौँ। तपाईँले मुक्तकमा कति वर्ष सङ्गत गर्नुभयो मुक्तकको?
मुक्तक अब फेसबुकको हिसाबले भनौँ भने भर्खर चार वर्ष भयो मैले मुक्तक लेख्न थालेको फेसबुकमा, तर मैले लेख्न थालेको करिब तीस वर्ष भयो।
तीस वर्ष भइसक्यो।
तीस वर्ष भयो। यो तीस वर्षको अवधिमा चाहिँ मैले कति लेखेँ भन्ने कुरो अब सायद डायरी पल्टाएर हेरेपछि मात्रै थाहा हुन्छ होला, तर लेखाइ त लेखाइ नै हो, मनको भावना हो, साहित्य भनेको मनको भाव प्रकट गर्ने एउटा माध्यम हो। म लेखेर डायरीमा थुपार्थेँ त्यति बेला, अहिले चाहिँ फेसबुकमा राख्छु,
त्यसपछि मान्छेले पढ्छन् बुझ्छन् पनि फेसबुकले गर्दा।
हजुर, मुक्तक पहिले पनि लेखिन्थ्यो, तर मुक्तक भनेर अहिले जस्तो यो जुन संरचना छ अहिले मान्य, त्यस्तो संरचना चाहिँ थिएन पहिला।
दुई तिनवटा शब्दहरू प्रचलित छन्, एउटा मुक्तक, अर्को रुवायात, रुवायात होइन, अनि अर्को त्यसै गरी सायरी, अनि अर्को चाहिँ भावना भनेर पनि लेखिदिन्छन् मान्छेहरूले। यो तीन चारवटा शब्दहरूले आखिर त्यही चार पङ्क्तिका कुराहरूलाई बताउने बुझाउने गरेका छन्। यिनीहरूमा फरकहरू के छन्? तपाईँले मुक्तकमै सङ्गत गर्नुभएको आधारमा तपाईँलाई लागेको विचार के हुन्छ?
मोटामोटी चाहिँ रुवाई र मुक्तकलाई लिउँ, अरू भावना भन्ने कुरा त भावना भनेर जे पनि लेख्न सकिन्छ त्यसलाई चाहिँ नलिउँ। रुवाई भन्नाले चाहिँ मैले बुझेसम्म यो बहरमा, बहरमा लेखिन्छ, बहरमा लेखेपछि मात्रै रुवाई हुने भन्ने चाहिँ पढ्दै आएको छु, तर त्यसको शैली, त्यसको जुन फर्मेट छ त्यो मुक्तकसँग चाहिँ प्रायः सबै नै मिल्छ। मुक्तकमा बहर जरुरी छैन, छन्द जरुरी छैन, त्यति मात्रै फरक हो। होइन भने रुवाई र रुवाइयत शैली भनिन्छ मुक्तकलाई, रुवाइयत शैलीमा लेखिने भनेर भनिन्छ।
कति पुग्यो होला नि तपाईँका मुक्तकहरू?
मुक्तक मेरो एउटा बानी नै छ, म सुरुदेखि नै नम्बर राखेरै नम्बर हालेरै मुक्तक लेख्ने गर्छु। त्यही भएर कति पुग्यो भन्नुहुन्छ भने म ठ्याक्कै भनिदिन सक्छु, मेरो 581 पुग्यो।
कति रमाइलो, एकदमै। मैले अहिलेसम्म यस्तो साहित्यकार भेटेको थिइनँ जसले आफ्नो रचना होलान् 30-40 होलान् 100 होलान् 1000 भन्ने व्यक्ति भेटिएको थियो करिबमा। तपाईँ चाहिँ नम्बर राखेरै लेख्नुहुन्छ?
नम्बर राखेरै लेख्छु, म मुक्तकलाई चाहिँ नम्बर राखेर लेख्छु। त्यसबाहेक अमुक्तक भनेर पनि केही लेख्ने गर्छु, कहिलेकाहीँ मनको भडास निकाल्नलाई, जुन चाहिँ म आफै मुक्तक मान्दिनँ, किनभने त्यसमा मुक्तकमा हुनुपर्ने जुन गहिराई जुन भाव समेटिएको हुनुपर्छ त्यो त्यसमा हुँदैन। एउटा हल्का फुल्का
मुक्तकलाई त नम्बर दिनुभएको छैन?
होइन, दिन्न, त्यसलाई नम्बर दिने गरेको छ।
अब नम्बर देखे मुक्तकबाट हामी रचना सुन्दै कुरा गरौँ, कति नम्बरको सुनाउनुहुन्छ?
मैले अहिले लिएर आएकोमा चाहिँ एउटा के फरक पऱ्यो भन्दाखेरि मैले मुक्तक हजुर नम्बर भनेर बोकिनँ, खालि मुक्तक मात्रै बोकेँ।
हजुर हजुर,
त्यही मुक्तक मात्रै सुनाउनु
एउटा सुनाउनुहोस् न।
हजुर हस्। कलुषित मन मान्छेको पनि यति विघ्न कालो किन, बाँचुन्जेल तेरो मेरो ईर्ष्या र जलनको यो जालो किन। कलुषित मन मान्छेको पनि यति विघ्न कालो किन, बाँचुन्जेल तेरो मेरो ईर्ष्या र जलनको यो जालो किन। उठेर कुनै दिन मुर्दाले पनि कात्रो देखाउँदै सोध्छ होला, मेरो भन्दा त्यो मुर्दाको कात्रो त्यति उज्यालो किन।
अति रमाइलो यो मुक्तकमा चाहिँ एकदम रमाइलो र स्वाद आउने यस्तै मुक्तकहरू सुन्दाखेरि हो। पञ्चिङ लाइन, अन्तिम लाइन पञ्चिङ हुन्छ होइन, त्यसले नै बढी जोस बोक्नु पर्यो।
हजुर, मुक्तकको यो मर्म नै यही हो, अन्तिम लाइन झड्का दिने खालको हुनुपर्छ भन्ने चाहिँ।
अनि त्यसो त सुरुको दुई लाइन मतलाले पनि तान्नु पर्यो, मतला नै भन्छौँ हामी त्यसलाई कि के भन्छौँ मुक्तकमा?
यसमा मतला भनिँदैन,
पहिलो शेर भन्छ।
हजुर, पहिलो हरफ भनौँ, चार हरफ भाव हेरेर चाहिँ यो पहिलो हरफ भनौँ, दोस्रो हरफ भनौँ,
त्यसैले तान्दै तान्दै लैजान्छ अनि अन्तिममा गएपछि चाहिँ जिउ सिरिङ्ग गर्नु पर्यो।
हजुर हजुर, पहिलोले विषयलाई उठान गर्नु पर्यो, दोस्रोले त्यसलाई पुष्टि गर्नु पर्यो, तेस्रो स्वतन्त्र भनिन्छ जुन अनुप्रास नभएको अनुप्रास रहित हुनुपर्छ हुनै पर्छ, र चौथोले चाहिँ ट्याक्क मार हान्ने, आफ्नो कुरो छिनाल्ने, र त्यो मात्रै होइन कि मान्छेको मनबाट चाहिँ वाह निस्किनु पनि पर्यो,
मनबाट ओहो भन्ने
ओहो आहा भन्ने चाहिँ एउटा निस्किनु पर्यो।
दोस्रो मुक्तक सुनाउनुहोस् न।
हस्। उज्यालोमा भएको पाप देखेर निरीह रातले विद्रोह गर्छ, जवान वैंशको कुरा सुनी बुढ्योलीको मातले विद्रोह गर्छ। उज्यालोमा भएको पाप देखेर निरीह रातले विद्रोह गर्छ, जवान वैंशको कुरा सुनी बुढ्योलीको मातले विद्रोह गर्छ। पिँधमा भुइँचालो गए पो सतह तरङ्गित हुन्थ्यो होला, पिँधमा भुइँचालो गए पो सतह तरङ्गित हुन्थ्यो होला, यहाँ त जरा समेत हल्लाउँछु भन्दै पातले विद्रोह गर्छ।
बडा रमाइलो गजबको दुईवटा मुक्तक सुन्यौँ हामीले, सुनिल अधिकारीको डल्लु स्वयम्भू उहाँको घर काठमाडौँ र हातेमालो साहित्य संगमका केन्द्रीय अध्यक्ष हुनुहुन्छ। मैले केन्द्रीय अध्यक्ष भनिरहँदाखेरि यो हातेमालो साहित्य संगमको शाखाहरू कतिवटा जिल्लामा छ चाहिँ सोध्नै भुलेछु।
यो हातेमालो पहिले सानो एउटा परिचय दियो, हातेमालो साहित्य संगम विशुद्ध साहित्य सेवाको निम्ति चाहिँ हामीले केही साथीहरू मिलेर हामीले यसको यो संस्था चाहिँ दर्ता गरेका छौँ। यसको उद्देश्य पनि त्यही हो, विशुद्ध साहित्य सेवा। यसको शाखाहरू भन्दाखेरि एउटा चाहिँ ललितपुरमा छ, एउटा चाहिँ काभ्रेमा छ, अनि एउटा बागलुङमा छ, र अर्को चाहिँ एउटा ओखलढुङ्गामा छ। यति चार जिल्लामा चाहिँ अहिले चाहिँ हामीले शाखा विस्तार गरेका छौँ र यो क्रम चाहिँ निरन्तर जारी छ।
अब मैले सन्दर्भलाई फेरि जोड्छु, सुनिलजी र म कसरी जोडियौँबाट म कुराकानी सुरु गर्छु। आउँदो शनिबार, अब आउने शनिबार बागलुङमा एउटा कार्यक्रम हुँदैछ, हातेमालो साहित्य संगम त्यहाँको बागलुङ शाखाले एउटा कार्यक्रम गर्दैछ जहाँ 153-154 जना 150 भन्दा बढी मुक्तकारहरूको मुक्तक संग्रहित रहेको एउटा संग्रह विमोचन हुँदैछ, हातेमालो स्फुरण नामको संग्रह, र त्यसका लागि काठमाडौँबाट निम्ताइएका अतिथिमा सुनिल अधिकारी एकजना हुनुहुन्छ, म आफू पनि छु, र आयोजकहरूले हिजो अस्ति एउटा स्ट्याटस राख्नुभयो ब्यानर सहितको, बागलुङमा चाहिँ मुक्तकको विमोचन हुँदैछ, एउटा साहित्यिक कार्यक्रम हुँदैछ भनेर राखिरहँदाखेरि सुनिलजी र मेरो दोहोरो चिन्जान थिएन, आजै मात्र हामी दोहोरो चिन्जानमा जोडियौँ र उहाँको मुक्तकलाई पनि समेटौँ, सुनिलजीको मुक्तकप्रतिको योगदान र यो संस्था हातेमालो साहित्य संगमको केन्द्रीय कार्यालयले के गर्छ, के कस्तो योगदान गरिरहेको छ मुक्तकमा, र मुक्तकको महत्त्व के छ भन्ने विषयमा पनि कुराकानी गरौँ भनेर आज भेटिसकेपछि एक कप चिया खाएर मात्रै किन छुटिने त, आजको बुलबुलमै किन प्रस्तुत नहुने भनेर मैले प्रस्ताव राखेँ, त्यसपछि हामी माथि उक्लेका छौँ, त्यस्तो त दोहोरो थोरो चिन्जान हाम्रो भएको भर्खर आधी घण्टा पनि बितिसकेको छ होइन
र मज्जा आधी घण्टा पनि हुँदैछ
हुँदैछ त्यसैले म तपाईँको सुरुवातदेखिकै कुराकानी कोट्याउँदै सुरु गर्दैछु अनि केन्द्रीय अध्यक्ष तपाईँ हुनुहुन्छ दस एघार जनाको समूह छ होला केन्द्रमा यसको यसले चाहिँ मुक्तकलाई मात्रै हेर्छ हातेमालो साहित्य संगमले कि अरू विधाहरूलाई पनि चलाउँछ
होइन हामी सबै साहित्यका सबै विधाहरूलाई समेटेर चाहिँ अगाडि बढेका छौँ केही अगाडि हामीले एउटा अन्तर्राष्ट्रिय स्तरको एउटा गजल प्रतियोगिता पनि गऱ्यौँ सम्पन्न गऱ्यौँ सायद दुई तिन महिना अगाडिको मात्रै कुरा हो त्योभन्दा अगाडि हामी रचना वाचन नियमित रचना वाचन गर्ने गर्थ्यौँ हरेक महिनाको चाहिँ दोस्रो तेस्रो शनिबार पारेर त्यो करिब पाँच छवटा रचना वाचनको हामीले नियमित कार्यक्रम गऱ्यौँ अहिले आएर चाहिँ अलिकति हाम्रो यो दर्ता सम्बन्धीको अलिकति कामले गर्दाखेरि र सबै साथीहरूको कसैको परीक्षा कसैको के आफ्नो व्यक्तिगत कारणले गर्दाखेरि हामी फेरि चाहिँ भेला हुन सकेका छैनौँ तैपनि हामीले कोसिस गरेर लगभग एक महिना अगाडि एउटा पृथक कार्यक्रम सञ्चालन गऱ्यौँ राष्ट्रिय नाचघरमा त्यहाँ चाहिँ हामीले चाहिँ देशकै चाहिँ नाम चिन साहित्यकारहरूलाई जस्तै काव्यबाट चाहिँ हामीले घनश्याम सरलाई चाहिँ बोलाएका थियौँ
डाक्टर घनश्याम परिश्रम
होइन घनश्याम डाक्टर घनश्याम परिश्रमी गजलबाट हुनुहुन्थ्यो गजल
काव्यबाट
हजुर काव्यबाट घनश्याम
घनश्यामजीलाई
हजुर उहाँलाई बोलाएका थियौँ र मुक्तकमा चाहिँ हामीले रमेश पौडेलज्यूलाई हामीले निम्त्याएका थियौँ हामीले उहाँहरूलाई निम्त्याएर उहाँहरूको रचना सुनेको थियौँ यो एउटा अलिकति पृथक काम गरेको थियो
यस्तो चिजले चाहिँ साहित्यमा अझ बढी जागरूक बनाउने मोटिभेट गर्ने अरूलाई पनि लाग्नको लागि मद्दत गरिरहेको हुन्छ संस्था भएपछि अभियन्ताको काम पनि गर्छ संस्थाले प्रचार प्रसार गर्छ मजाले साहित्य लाग्छ होइन यो हातेमालो साहित्य संगमले मुक्तक भनौँ अहिले तपाईँ आफै मुक्तकार नै यसको अध्यक्ष हुनुहुन्छ भनेपछि मुक्तकलाई पनि बढावा दिनको लागि केही कदमहरू चालेको छ कि
यही कदम स्वरूपै भनौँ न यो बागलुङ शाखाको यो मुक्तक संग्रह पनि त्यही कदमको एउटा कडी हो
कुनै न कुनै तवरबाट तपाईँहरू केन्द्रीय कमिटी पनि आबद्ध छ त्यसमा त्यसमा सहयोग छ केन्द्रीय
सहयोग हजुर हजुर हामी पनि सहयोग छौँ सहयोग नगर्ने पनि
बिल्कुलै थाहा छैन
सहयोग नगर्ने हजुर सहयोग नगर्ने भन्ने पनि कुरो भएन मेरो आफ्नै मुक्तक पनि समावेश छ र केन्द्रीय हामी सदस्यहरू र यहाँ काठमाडौँका थुप्रैजना मुक्तकारहरूको लगभग 40-50 जनाको मुक्तक त म आफैले सङ्ग्रह गरेर नै त्यसमा राखेका थिएँ लगभग 150 जति मुक्तकारहरूको मुक्तक त्यसमा सङ्ग्रहित भएको छ त्यसमा लगभग 50 जनाको त म आफैले सङ्ग्रह गरेरै पनि दिएको थिएँ त्यसबाहेक उहाँहरूले जब जुन बेला जस्तो किसिमको सहयोग भन्नुभएको छ हामीले दिने कोसिस गरिराखेका छौँ दिएका छौँ र अब पर्सि शनिबार अब आउने शनिबार हुने कार्यक्रममा म आफै सहभागी हुँदैछु यो पनि एउटा सहयोगै हो आफूले सकेको एउटा सहयोगै हो जस्तो लाग्छ
सुनिलजी गजलकार र मुक्तकार सम्बन्धमा म फेरि तपाईँलाई केही प्रश्न कोट्याउँछु अघि हामी यहाँ पस्नुभन्दा अगाडि चिया खाइरहेको थियौँ बाहिर र मैले तपाईँ गजलकार भन्न रुचाउनुहुन्छ कि मुक्तकार भनेर मैले सोधेको थिएँ त्यसो त गजल पनि लेख्छु म कविता पनि लेख्छु तर मलाई मुक्तकार भनिनलाई असाध्य रहर लाग्छ म मुक्तकार हुँ जस्तो लाग्छ मलाई त्यसमै रस बस्छ भन्नुभएको थियो नि तपाईँ जस्तै त्यस्तै रस बस्ने मुक्तकार भन्न रुचाउने मुक्तकारहरू मुक्तकमै हो मेरो परिचय भनेर स्पष्ट आइडेन्टिटी दिने मुक्तकारको संख्या अन्दाजी कति होला
त्यसो त मुक्तकार त धेरै हुनुहुन्छ अब अहिले सबैलाई एक हिसाबले भनौँ न साहित्यमा प्रवेशको पहिलो खुड्किलो नै मुक्तक बनेको छ धेरैको लागि मुक्तक लेख्न थाल्यो किन चार हरफमा टुङ्गिने कुरा चार हरफमा कुरा टुङ्ग्याउन सजिलो भएकोले चाहिँ सबैजना मुक्तकप्रति नै आकर्षित हुनुभएको छ तर सबैले लेख्नुभएको मुक्तकै नै होला भनेर त भन्न सकिँदैन त्यो त समयले बताउँछ उहाँहरूले के लेख्नु भएको थियो भनेर तर सबैलाई सजिलो चाहिँ मुक्तकै लागेको छ मुक्तक लेखिसकेपछि अनि गजलतिर आकर्षित हुनुभएको मैले पाएको छु तर म चाहिँ के भन्छु भन्दाखेरि मुक्तक लेख्न गजल लेख्नुभन्दा धेरै गाह्रो छ यो मैले मात्र होइन धेरै कतिपय मेरा साथी गजलकारहरूले भन्नुभएको कुरो हो किनकि गजलमा त तपाईँ आफूलाई चित्त नबुझेसम्म आफ्नो मनमा कुरा रहेसम्म तपाईँ शेर मार्फत त्यसलाई बताइरहन सक्नुहुन्छ शेर थप्दै लगेर बताउनु
सक्नुहुन्छ
चार पङ्क्तिमा अटाउनु पर्ने कुरा हुन्छ एउटा कथा एउटा लघु कथा होइन एउटा कथा एउटा उपन्यास पनि अटाउन सक्नुपर्छ एउटा खण्डकाव्य एउटा महाकाव्य पनि अटाउँछ त्यसमा सिङ्गो गजल त कहाँ हो त्यो त बेग्लै कुरा भयो त्यही भएर मान्छेहरू पहिला चाहिँ ठुलो लेखेर अब कथा उपन्यास लेखेर गजल लेखेर अनि मुक्तक ट्राई गर्नुहोस् भन्छु म चाहिँ
केही दिन अगाडि मैले मुक्तकार मिर्मिसा पराजुलीसँग पनि यसै गरी अन्तर्वार्ता गरेको थिएँ, पोखराकी हुनुहुन्छ उहाँ, उज्यालो फल्चा कार्यक्रमको लागि प्रस्तुत गरेको थिएँ। त्यति बेला उहाँले पनि यस्तै कुरा गर्नुभएको थियो, गजलमा चाहिँ नि बाँधिनु पर्दैन, मुक्तकमा बाँधिनुपर्छ, सजिलो छैन, ख्यालख्याल गरेर मुक्तक लेखिँदैन भन्नुभएको थियो। म तपाईँले उहाँले भनिरहँदाखेरि अहिले झसक्क हुँदैछु, ओहो मुक्तक त सजिलो रहेनछ है
हजुर,
जस्तो मलाई
यो मेरो मात्रै होइन भनाइ, यो कतिपय गजलकार मेरो मित्रहरू हुनुहुन्छ उहाँहरूको पनि भनाइ हो कि उहाँहरू लेखिसक्नु भएको मान्छे त्यो अनुभवबाट गुज्रिसक्नु भएको भएर उहाँहरूलाई थाहा छ कि गजल लेख्न र मुक्तक लेख्नमा चाहिँ कुन सजिलो छ भन्ने कुरा उहाँहरूलाई थाहा छ। लेख्नलाई त चार हरफमा लेख्न सजिलो छ, तर त्यो मुक्तकको मर्म जुन भावको गहिराई जुन हुनुपर्ने हो त्यो चाहिँ मुक्तक अहिले लेख्ने भाइहरूमा चाहिँ धेरैमा चाहिँ कमै छ। तर यो अब सुरुको दौर भएर चाहिँ उहाँहरूलाई प्र्याक्टिसको लागि अभ्यासको लागि चाहिँ ठिकै छ, तर बुझ्दै जानु भएपछि उहाँहरूलाई पनि थाहा हुँदैछ, जति बुझ्नुभयो उति कठिन हुँदै आउँछ यो मुक्तक लेख्न भनेर।
रमाइलो कुराकानी हुँदा हुँदै पनि कुराकानी मात्र गरिरहँदा अलिक मोनोटोनस हुन्छ कि जस्तो लाग्छ मलाई, अब मुक्तक सुन्न मन लाग्यो।
हस्, एउटा मुक्तक सुनाउँदैछु म। तिमीले अनादर गर्दैमा मर्ने मेरो आस्था होइन, खण्डहर जस्तै भत्किएर झर्ने मेरो आस्था होइन। तिमीले अनादर गर्दैमा मर्ने मेरो आस्था होइन, खण्डहर जस्तै भत्किएर झर्ने मेरो आस्था होइन। मस्जिदमा उम्रिएको फूल मन्दिरमा चढोस् बरु, फूलको भाग्यमा डाह गर्ने मेरो आस्था होइन।
बडा रमाइलो चार पङ्क्ति, यो गजल सुनिरहने मान्छेलाई त अझ आउँछ होला जस्तो लागिरहँदो रहेछ हामीलाई, कि मुक्तकको उसमा भेटिहाल्नलाई चाहिँ असाध्यै गाह्रो गाह्रो पर्ने। पानामै प्रिन्ट गरेर ल्याउनु भएको छ, अघि बताइसक्नु भयो 581 कि कतिवटा मुक्तक भएको, 500 चान्सुनको हाराहारीमा उहाँले मुक्तक लेखिसक्नु भएको छ, र हामी केही मुक्तकहरू अहिले सुन्दै कुराकानी गरिरहेका छौँ। हातेमालो साहित्य संगमका केन्द्रीय अध्यक्ष सुनिल अधिकारी हामीसँग हुनुहुन्छ, र आज हामी उहाँको साहित्यिक अनुभव सँगसँगै मुक्तकका कुरा गर्दै सुनिरहेका छौँ। मलाई एउटा मुक्तक वाचन गरौँ गरौँ लोभ लाग्यो सुनिलजी, यो तपाईँले वाचन गर्नुभएको छैन नि, यसलाई म वाचन गरौँ।
हुन्छ हुन्छ गर्नुहुन्छ सर।
मलाई लोभ लाग्यो मुक्तकको र म वाचन, हाम्रो सङ्घर्षजी पनि मुसुमुसु हाँस्दै हुनुहुन्छ मेरो लोभ देखेर। हुरीमा दियो जियाउन आँट चाहिन्छ, हुरीमा दियो जियाउन आँट चाहिन्छ, हिलोमा डुङ्गा खियाउन आँट चाहिन्छ। अरूको दोष देख्न त सजिलो छ यहाँ, अरूको दोष देख्न त सजिलो छ यहाँ, आफूभित्र चियाउन आँट चाहिन्छ। बडा मजासँग चार पङ्क्तिमा एउटा सिङ्गो कुरोको सार आउने गरी लेखिने चिज मुक्तक हो। मुक्तकमा अक्षरको त बााउन्ड्री हुँदैन है?
हुँदैन,
जति अक्षरको बनाए पनि मिटर चाहिँ मिल्नु पर्छ,
मिटर मिल्नुपर्छ। जति भन्नाले यस्तो छ, यो विषयमा पनि अलिकति कहिलेकाहीँ विवाद आउँछ फेसबुकमा, जस्तै कि भन्नुहुन्छ उहाँहरूले 20-22 अक्षरभन्दा बढी हुनुहुँदैन भन्ने, तर कतै अहिलेसम्म कसैले 20-22 अक्षरभन्दा बढी हुनुहुँदैन भनेर कोही मान त्यो मानक कुनै ऊ त छैन अहिलेसम्म। लेख्नेले 16 अक्षरमा, मैले सबैभन्दा कम अक्षरमा पनि मुक्तक लेखेको छु एउटा प्रयोगात्मक रूपमा, जस्तै हाइकु 17 अक्षरमा हुन्छन्, तर मैले 16 अक्षरमा पनि मुक्तक लेखेको छु। त्यस्तै गरेर चाहिँ 30-32 अक्षरसम्मको पनि मुक्तक लेखेको छु। भन्न खोजे के भन्दाखेरि, म यति अक्षरमै बाँधिनुपर्छ भन्ने त्यस्तो कुनै उसमा म चाहिँ त्यो मान्दिनँ,
मान्यता
हजुर मान्यता म राख्दिनँ। त्यो मनको भावना हो, भावनालाई निष्फिक्री छोडिदिनुपर्छ। एउटा कुरो चाहिँ के भन्दाखेरि, एउटा मिटरमा चाहिँ हुनुपर्छ, हुनै पर्छ, हुनु जरुरी नै,
सूत्रमा त आउनु पर्यो,
सूत्रमा त आउनु पर्छ। लेखे भन्दैमा कुनै हरफ 22 अक्षरको र कुनै 34 अक्षरको लेखेर त्यो पनि मिल्दैन, एउटा लयमा चाहिँ हुनुपर्छ, लयबद्धता चाहिँ हुनै पर्छ। त्यो बाहेक अरू भावना, आफ्नो भावना, मनको भावना पोख्ने हो, चाहे 22 अक्षरमा पुग्नुहोस् चाहे 32 अक्षरमा पुग्नुहोस्।
मुक्तकार सुनिल अधिकारी, स्वयम्भू डल्लु काठमाडौँ उहाँको घर, हातेमालो साहित्य संगमका केन्द्रीय अध्यक्ष हुनुहुन्छ। आज हामी उहाँसँग कुराकानी गर्दै उहाँका मुक्तक सुन्दैछौँ। एउटा मुक्तक अर्को सुनाउनु सुनिलजी, मुक्तक त मुक्तक जाओस् न सुनिलजी भन्दा रमाइलो सुनिन्छ क्यारे, एउटा जाओस् त।
हस् 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 हजुर सर। गीतको कुन शब्द मनपर्छ धुनलाई सोध्नु बेकार छ, रातको कुन प्रहर राम्रो त्यो जुनलाई सोध्नु बेकार छ। गीतको कुन शब्द मनपर्छ धुनलाई सोध्नु बेकार छ, रातको कुन प्रहर राम्रो त्यो जुनलाई सोध्नु बेकार छ। मेरो बारेमा सोध्नु नै छ भने मेरा शत्रुहरूलाई सोध्नु, यहाँ त जो छन् मेरा मित्र छन् उनलाई सोध्नु बेकार छ।
बडा रमाइलो, यस्तै मुक्तक र यो कुराकानीको क्रम जारी रहन्छ। तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेसनबाट बुलबुल सुन्दै हुनुहुन्छ र बुलबुल सुन्दै रहनुहोला।
बुलबुल एउटा इरानी चरा।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
बुलबुल एउटा ईरानी चरा। बुलबुल
बसन्तमा ओइलाएको फूललाई उमङ्गको कुरा सुनाउनु। बसन्तमा ओइलाएको फूललाई उमङ्गको कुरा सुनाउनु। विधवालाई रातो सारी चुरा रातो रंगको कुरा सुनाउनु। खुशी मिल्छ अरूको खुशीमा पनि खुशी हुन जान्नुपर्छ। खुशी मिल्छ अरूको खुशीमा पनि खुशी हुन जान्नुपर्छ। बाध्यतामा बाँच्नेहरूलाई जिउने ढंगको कुरा सुनाउनु। बसन्तमा ओइलाएको फूललाई उमङ्गको कुरा सुनाउनु। विधवालाई रातो सारी चुरा रातो रंगको कुरा सुनाउनु। यो मुक्तकसँगै रात्रिप्रस्तुति बुलबुलमा तपाईँलाई फेरि स्वागत छ। सुनिल अधिकारीको मुक्तक मैले वाचन गरेको थिएँ र आज हामीसँग मुक्तकार सुनिल अधिकारी नै पाहुना हुनुहुन्छ। स्वयम्भू डल्लु काठमाडौँ उहाँको घर, हातेमालो साहित्य संगमका केन्द्रीय अध्यक्ष हुनुहुन्छ। अहिलेसम्म हामीले मुक्तकका कुराहरू सुन्यौं, सुनिलजीका मुक्तकहरू पनि सुन्यौं। अब म अलिकति सुनिलजी तर्फै फर्कन्छु र कतिपय ठाउँमा चाहिँ पारिवारिकतालाई नजोड्दा पनि राम्रो हुन्छ तर बुलबुलमा हामीले त्यो बन्धन राखेका छैनौँ। जहिले पनि जसका पनि परिवारका कुरा गर्छौँ भनेपछि यो कार्यक्रममा गर्न नपाउने भन्ने कारण नै छैन यो एउटा श्रृङ्खलामा चाहिँ। त्यसैले पनि सुनिलजीलाई नसोधिकन मैले एउटा सन्दर्भ जोड्न चाहेँ, उहाँलाई राम्रो लाग्ला नलाग्ला म जान्दिनँ। सुनिलजीको आमा, मैले कमै नेपाली चलचित्रहरू हेर्छु, हेर्ने मध्येको असाध्यै राम्रो अभिनेता अभिनेत्री जसको चाहिँ अभिनयमा गर्व गर्न सक्छु म, नेपाली अभिनयमा एकदमै हातका औँलामा गर्न सकिने कलाकारमध्ये एक लाग्नुहुन्छ मलाई, सुभद्रा अधिकारी, उहाँको छोरा हुनुहुन्छ। यो सन्दर्भलाई मैले नसोधिकन थाहा थियो र मैले यहाँनिर जोडेँ। सुनिलजी, मैले यसरी जोड्नु मिल्थ्यो मिल्दैन थियो, मैले जोड्न चाहिँ जोडेँ। मैले अघिदेखि तपाईँसँग यहाँ कुरा गरिरहँदा तपाईँ त कस्तो हिरो जस्तो देखिनु भयो, भनौँ भनौँ लागिरहेको थियो। अब रेडियोमा भनेर देख्ने होइन, अरूले टिभी भए पो देखिन्छ भनेर त्यो पनि भनिनँ, ताकि सन्दर्भ त्यसरी जोडियोस् भन्ने हिसाबले। आमासँगै बस्नुहुन्छ, सिनेमा लाइनको पनि कति बाटोहरू थियो होला, त्यसमा जाउँ जस्तो लागेन?
खै पहिलेदेखि नै त्यो अभिनयपट्टि मेरो झुकाव रहेन, किन रहेन त मलाई पनि थाहा छैन। हुन त मेरो मम्मी मात्र होइन, मेरो ड्याडी पनि मेरो बुवा पनि अभिनय क्षेत्रसँगै सम्बन्धित हुनुहुन्थ्यो, अझ मम्मीभन्दा सिनियर, मम्मीको पनि गुरु हुनुहुन्थ्यो। उहाँहरूको भेटघाटै त्यही अभिनयबाटै भएको हो। तर म आफैले चाहिँ एउटा के भन्दाखेरि, सायद उहाँहरूले पनि मलाई त्यही कुनै ऊ दिनु भएन होला, अभिनयपट्टि लागोस् भन्ने कुनै चाहना राख्नु भएन होला उहाँहरूले, र मैले पनि कहिले अभिनयपट्टि लाग्छु भन्ने मनबाट कहिले पनि आएन र मुखले पनि बोलिनँ।
उहाँहरूले चाहिँ कहिले मुक्तक लेख्नु भएन, तपाईँ मुक्तकको बाटो चाहिँ जानुभयो?
हजुर हजुर, मलाई साहित्यप्रति, यो पनि त एउटा अब साहित्यकै विधा हो, अभिनय पनि एउटा साहित्यकै विधा हो, तर मलाई साहित्यप्रति झुकाव रह्यो, कहिले कसरी रह्यो भन्ने कुरा म आफै पनि अनुभिज्ञ छु। निकै सानैदेखि लेखेँ, जानी नजानी के लेखेँ कसो लेखेँ थाहा छैन, तर सायद कविता लेखेँ जस्तो लाग्छ। यो साहित्यप्रति चाहिँ मेरो झुकाव रह्यो, त अभिनयपट्टि चाहिँ मलाई त्यति रुचि लागेन। त्यसो भन्नाले फेरि अभिनय मलाई मनै नपर्ने चाहिँ होइन, धेरै सिनेमाहरू हेरियो, कतिपय त उहाँको सुटिङमा सँगै पनि गइन्थ्यो, हेरिन्थ्यो, बुझिन्थ्यो हजुर सानामा पनि, तर पनि त्यति हेरेर पनि म आफू पनि अभिनय गर्छु भन्ने चाहिँ मलाई कतै कुनै बेला पनि लागेन।
तपाईँको घरमा अब बुवा आमाको कुरा भइहाल्यो, को को हुनुहुन्छ सबै परिवार?
मेरो बुवा त बितिसक्नुभयो 2066 सालमा बित्नुभयो उहाँ, अनि मम्मी हुनुहुन्छ, बहिनी बिहा भइसकेको बहिनी छिन्, मेरो श्रीमती, एउटा छोरा र एउटी छोरी।
तपाईँको छोराछोरीमा अथवा श्रीमतीमा लेखनको अथवा अभिनयको केहीको प्रभाव छ कि छैन?
छैन, मेरो एउटा मेरो रुचिको अर्को एउटा दुई तिनवटा पाटोहरू छन्। अब यहाँ कुरा गरेको
बेलामा झन् खोतलिँदैछ।
मेरो एउटा रुचिको एउटा पाटो चाहिँ गायन पनि हो, जो लेख्छ ऊ गुनगुनाउँछ, यही गुनगुनाउँदा गुनगुनाउँदै एउटा गीत गाउने तर कुनै रेकर्डिङको लागि होइन कतै उसको लागि होइन आफै आफ्नै रमाइलोको लागि चाहिँ गुनगुनाउने गायन मनपर्ने मेरो एउटा पाटो त्यो पनि हो र यसै सिलसिलामा मैले लगभग 20 वर्ष अगाडि जीटिभीबाट एउटा कार्यक्रम सञ्चालन हुनुहुन्थ्यो त्यति बेला सबैभन्दा हिट अन्ताक्षरी जीटिभीको त्यही अन्ताक्षरीको नेपाल नेपालीहरूको एउटा चाहिँ ऊ लिएको थियो नेपालबाट पनि लिएको थियो एउटा कार्यक्रम हजुर लिएको भन्नाले मतलब उनीहरू ठाउँ ठाउँमा विदेशमा गएर पनि चाहिँ ऊ गर्ने गर्थे त्यसै सिलसिलामा उनीहरूले चाहिँ नेपाल स्पेसल भनेर एउटा जीटिभीको अन्ताक्षरी कार्यक्रम पनि गरेको थियो मैले त्यसमा पनि भाग लिने र फाइनलमा चाहिँ पुग्नेसम्म चाहिँ सौभाग्य पनि पाएको
यहाँ त मुक्तकार सँगसँगै हामीले त गायकलाई पनि ल्याएको छौँ भन्ने कुरो भर्खर खुल्दैछ
त्यो बाहेक अर्को एउटा मेरो पाटो चाहिँ आर्ट हो स्केच
स्केच पनि
हजुर हजुर गर्थेँ त्यो बेला चाहिँ निकै गरेँ लगभग धेरै नै गरेँ स्कुल कलेज टाइम छँदाखेरि चाहिँ म मेरो साथीहरूको चाहिँ उनीहरूको फेभरेट हिरो हिरोइनहरूको चाहिँ स्केच बनाएर दिन्थेँ उनीहरूलाई त्यसो गर्ने गर्थेँ यो पनि बिहापछि चाहिँ लगभग साहित्य र यो सबै कुराबाट एकदमै अलग भए
तर दिनचर्या चाहिँ कसरी बित्छ अहिले
अहिले त म एउटा अब आबद्ध सहकारीमा आबद्ध छु हामी साथीभाइहरू मिलेरै हाम्रै टोलमै एउटा सहकारी सञ्चालन गरेका छौँ अहिले मेरो दैनिकी चाहिँ त्यसैबाट
योभन्दा अगाडि कतै जबहरू गर्नुभयो कि
मैले गरिनँ
म प्राइभेटै
आफ्नै केही गरेर बसेँ व्यापार व्यवसाय पनि गरेँ तर यसरी चाहिँ जागिरै खाएर चाहिँ बसिएको थिएन यो पनि म जागिर भन्दिनँ किनभने यो मेरो हामी साथीभाइहरूको एउटा चाहिँ प्यासन थियो त्यसैमा चाहिँ लागि परेको छु अहिले सहकारी चाहिँ म आबद्ध छु अहिलेलाई
रमाइलो भइरहेको छ तपाईँको पर्सनल प्रसङ्गमा प्रवेश गर्दै गफ गर्नलाई म एकछिन यो क्रम रोकेर मुक्तकमा लैजान्छु त्यसपछि फेरि हामी गफको क्रम जारी राख्छौँ
हुन्छ म एउटा मुक्तक सुनाउँदैछु अव्यक्त सारा भावनाहरूले मूर्त रूप लिए जस्तो जन्मौको प्यास मानौ एकै घुटकोमा पिए जस्तो अव्यक्त सारा भावनाहरूले मूर्त रूप लिए जस्तो जन्मौको प्यास मानौ एकै घुटकोमा पिए जस्तो जिउने ढङ्ग नजान्दा जिन्दगी थोरै लाग्न सक्छ जिउने ढङ्ग नजान्दा जिन्दगी थोरै लाग्न सक्छ जान्नेलाई एकै जीवन हजार जीवन जिए जस्तो
बडा रमाइलो सुन्दा सुन्दै लट्ठ भइसकिन्छ सकिहाल्छ अझ नसकियो हुन्थ्यो अलि आए हुन्थ्यो जस्तो लाग्छ अर्को एउटा सुनाउनुहोस् न सुनिलजी
खुसीको एक पल काफी दुःखको भारी साट्नलाई एक क्षणक किरण भए पुग्छ बादल फाट्नलाई खुसीको एक पल काफी दुःखको भारी साट्नलाई एक क्षणक किरण भए पुग्छ बादल फाट्नलाई जति नै सुकै तेज धार किन नहोस् त्यो छोरीको दियो नै काम आउँछ आखिर अँध्यारो काट्नलाई
मिठो यो मुक्तक त चार लाइन हुन्छ अब मैले अघि मिर्मिसाको नाम जोडेँ मिर्मिसाले भन्दा कहिलेकाहीँ त मुक्तक लेख्न कति दिन कुर्न पनि पर्ने हुनसक्छ एउटै मुक्तक आदि लेखेर छोडेर पनि फुर्न सक्छ भन्नुहुन्थ्यो
यस्ता मेरा एक लाइन दुई लाइन लेखेका मुक्तकहरूको लगभग मसँग 30 पेज छन् जसलाई मैले अहिलेसम्म पूर्ण पार्न सकेको छैन
ओहो भनेपछि त अझ धेरै नै धेरै समय लाग्दो रहेछ
हजुर हजुर र यो सङ्ख्या घट्ने कुनै पनि उपाय पनि छैन
झन् बढ्छ
किन भन्दाखेरि अधुरो अपुरो त जुन बेला पनि मनमा आइरहेको हुन्छ म बाटोमा हिँड्दा बाइक चलाउँदै पनि मलाई दुई लाइन कतैबाट फुर्यो भने म मोबाइलमा टिपिहाल्छु र पछि गएर कम्प्युटरमा सेभ गर्छु तर जबसम्म त्यो म जबरजस्तीसँग त्यसलाई चार लाइन बनाउनै सक्दिनँ जब जुन दिन मेरो त्यो हेर्दा हेर्दै जुन दिन त्यसमा नजर पऱ्यो र ठ्याक्क मनमा भाव आएपछि त्यसलाई पुरा गरिहाल्छु होइन भने त्यो अधुरो अपुरो थपिँदै मात्र गइराखेको छ
अर्को एउटा सुनाउनुहोस् न कति रमाइलो सुन्दै जाँदाखेरि चार लाइन लेख्नलाई यतिको समय लाग्छ र जस्तो हामीलाई लाग्छ तर मिहिनेत कति परेको हुन्छ मुक्तकारको हामी सुनिलजीका कुरा सुनेर थाहा पाउँछौँ
म पहिला एउटा कुरा जोडिहालौँ म मुक्तक मान्छेलाई भन्ने हो भन्ने बेला त सायद 15 मैले एउटा पोस्ट पनि राखेको थिएँ कसैले 3 मिनट लाग्ला कसैले 30 मिनट लाग्ला कसैले 30 घन्टा लाग्ला कसैले 3 दिन पनि लाग्ला तर म लेख्ने बेलामा केवल एउटा कुरो के ध्यान राख्छु भन्दाखेरि म चाहे 30 घन्टा लगाएर लेखौँ या 3 मिनटमा लेखौँ कसैले 3 वर्षपछि कतै देख्यो भने यो मुक्तक सुनिल अधिकारीको हो भनेर चिन्नु
सिग्नेचर आओस्
मलाई म त्यो चाहन्छु
परिचय बनोस्
हजुर मेरो परिचय त्यसरी
बडा रमाइलो र एकदम मज्जाको सारगर्भित कुरा गर्नुभयो सबै मुक्तकारले गजलकारले त्यसरी नै सोचुन् भन्ने हाम्रो पनि चाहना हो
एउटा मुक्तक लेख्नलाई 3 घण्टा लाग्ला मैले भन्दै थिएँ पढ्नलाई मान्छेलाई त्यो 30 सेकेन्ड पनि लाग्दैन एउटा मुक्तक पढ्नलाई र त्यो बिर्सनलाई आको 3 मिनेट भित्र उसले बिर्सि पनि सक्छ तर मेरो मुक्तक त्यही भने मैले जोड्दै थिएँ मेरो मुक्तक 3 वर्षपछि पढ्दाखेरि पनि मान्छेले यो सुनिल अधिकारीले लेखेको मुक्तक हो भनेर चाहिँ सम्झन सकोस् सम्झनामा रहन सकोस् त्यही म चाहन्छु
बडा रमाइलो कुरो एउटा मुक्तक सुनाउँ त सर अब
हस् विगतका अनुभवलाई टेकेर अर्तीको कुरा गर्छु आबाद बस्तीको मात्रै किन प्रतिको कुरा गर्छु विगतका अनुभवलाई टेकेर अर्तीको कुरा गर्छु आवाज बस्तीको मात्रै किन प्रतिको कुरा गर्छु आकाशको तारा टिप्ने जुन धार्ने मान्छे म होइन माटोमा रमाउँछु त्यसैले धरतीको कुरा गर्छु
अर्को एउटा फेरि जाओस्
कसलाई के थाहा के लेखिएको छ तकदीरमा मसानमा उम्रेको फूल पनि चढेकै छ मन्दिरमा कसलाई के थाहा के लेखिएको छ तकदीरमा मसानमा उम्रेको फूल पनि चढेकै छ तकदीर मन्दिरमा भाग्य भरोसा बस्नेहरू मात्रै ठगिएको ठान्छन् भाग्य भरोसा बस्नेहरू मात्रै ठगिएको ठान्छन् पौरखमा रम्ने हात कहाँ बाँधिएको छ र जन्जिरमा
हातीमालो साहित्य संगमका केन्द्रीय अध्यक्ष डल्लु स्वयम्भू काठमाडौँ गर्नुभएका मुक्तकार सुनिल अधिकारीसँग छौँ हामी तपाईँले हातीमालो साहित्य संगमको ऐन अलिकति व्याख्या त गर्नुभयो काठमाडौँमा नियमित कार्यक्रम अहिले पनि हुन्छ कि हुँदैन
नियमित कार्यक्रम मैले भनिहालेँ लगभग हामीले 1 महिना जति अगाडि एउटा पृथक कार्यक्रम गरेका थियौँ नियमित रचना वाचन पनि हामी गर्छौँ अब यो यही माघ महिनामा हामी गर्ने हिजो भर्खर मिति चाहिँ तोकेको छ
कुन ठाउँमा हुन्छ कार्यक्रम चाहिँ
हामी अब सकेसम्म चाहिँ एकाडेमी नै उ गर्ने कोसिस गर्छौँ त्यो बाहेक अब कहाँ कहाँ मिल्छ कुन ठाउँमा कुन स्थान भनेको दिनमा भनेको स्थान मिलाउन अलिकति गाह्रो छ
तपाईँ आफै आयोजक हुने मुक्तकको कार्यक्रम तपाईँ अरू कविताका गजलका अथवा अन्य
कार्यक्रमहरूमा मुक्तकको मात्रै कार्यक्रम होइन साहित्यको कार्यक्रम हो साहित्यका हामी हरेक विधालाई समेट्ने त्यसमा कोसिस गर्छौँ
अरू कार्यक्रमहरूमा पनि गइरहनु भ्याउनुहुन्छ
प्राय त शनिबार पछि कुनै न कुनै कार्यक्रम भइराखेकै हुन्छ कुनै न कुनै कहिलेकाहीँ 3-4 पनि पर्छ कहिलेकाहीँ 1-2 हुन्छ
शनिबार तपाईँ बागलुङ जाँदै हुनुहुन्छ एक त अब कार्यक्रमको एक किसिमले आयोजकको केन्द्रीय कार्यालय केन्द्रीय संस्थाको तर्फबाट जाँदै हुनुहुन्छ होला त्यो बाहेक रचना पनि पक्कै सुनाउनुहुन्छ मुक्त तपाईँले मञ्चमा पुग्दाखेरि त्यसरी जिल्ला जिल्लामा गएर रचनाहरू सुनाएको अनुभव छ
हजुर धेरै टाढा त छैन अब भनौँ न ओखलढुङ्गा चाहिँ म जानु पाएको छैन अहिलेसम्म गएको छैन अरू चाहिँ अब बागलुङ शनिबार जाँदै नै छु त्यसबाहेक यहाँ ललितपुर र काभ्रेमा चाहिँ म गइराखेको छु
यो तपाईँको शाखा भएको ठाउँमा मात्र नभएर रचना वाचन गर्नको लागि अन्य ठाउँहरूमा कहिले कहीँ जानुभएको छ
गएको छु एउटा केही अगाडि चाहिँ देवदहमा टिकटमा मुक्तक सोभेको थियो हजुर
त्यति बेला तपाईँ पनि
हुनुहुन्थ्यो त्यसमा म पनि थिएँ काठमाडौँबाट मेरा अरू
कस्तो आउँदो रहेछ प्रतिक्रिया मुक्तकमा दर्शकको माझ वाचन गर्दाखेरि
टिकटमा मुक्तक गर्नु भनेकै एउटा पहिलो ठुलो कुरो हो भन्नाले मान्छेहरू टिकटमा पैसा खर्चेर पनि मुक्तक सुन्न तयार छन् भन्ने कुरो चाहिँ यसबाट चाहिँ प्रष्ट हो
हामी त्यहाँ पुग्दैछौँ अब
हजुर
त्यसरी सुरुवात भयो हजुर
मैले सुनेको चितवनमा पनि यही माघ 13 गते त्यहाँ पनि एउटा टिकटमा मुक्तक सो हुँदैछ भन्ने चाहिँ मेरो चाहिँ मैले सुनेको छु यसरी चाहिँ यो मुक्तकको मान्छेहरूले चाहिँ मुक्तकलाई माया गरेको यसबाट पनि प्रष्ट हुन्छ टिकट किनेरै पनि मान्छेहरू मुक्तक सुन्न चाहिँ आउँछन् अब यस्तो स्थिति पनि आएको छ भन्ने कुरो चाहिँ
केले अहिलेसम्म तपाईँलाई यत्रो प्रोत्साहन दिइरह्यो कि मुक्तकमा कतै तपाईँले स्याबासी पुरस्कार सम्मान केही पाउनुभयो र ओहो जोस आइरह्यो मलाई यस्तो राम्रो माया पाइँदो रहेछ यति राम्रो सद्भाव पाइँदो रहेछ मुक्तक त लेखिरहनुपर्छ जस्तो कुनै बिन्दुमा गएर केही चिजले क्लिक गर्यो र तपाईँ मुक्तकमै जारी बस्नुभयो
4 वर्ष अगाडि मैले फेसबुक खोलेँ त्योभन्दा अगाडि मैले भनिहालेँ म लगभग ब्लाइन्डै थिएँ बिहेपछि मेरो बिहापछि चाहिँ पारिवारिक उसमा फँसेर चाहिँ लगभग म ब्लाइन्डै थिएँ मैले न गुनगुनाउन पाउँथेँ न गुनगुनाएँ न कुनै स्केच बनाएँ आर्ट गरेँ न कुनै मुक्तक केही पनि लेखिनँ केही पनि गरिनँ 4 वर्ष अगाडि अचानक त्यस्तै एउटा घटना परेर मैले फेसबुक चाहिँ खोलेँ जब खोलेर त्यसमा चाहिँ यो साहित्यप्रति चाहिँ झुकाव भएर त्यो हेर्दै हेर्दै जाँदाखेरि मैले चाहिँ एउटा मुक्तक मनोहर भन्ने एउटा पेज भेटेँ एउटा ग्रुप जुन अहिले पनि सञ्चालनमा छ, त्यहाँ चाहिँ त्यहाँका मुक्तकहरू पढेपछि म एकदम फ्यान भए मुक्तकै। आफूले मुक्तक भनेर पहिला पाँच हरफ सात हरफमा लेखिन्थ्यो, अहिलेको मुक्तक चाहिँ अलिकति नयाँ चाहिँ संरचनामा आएको रहेछ। त्यो पढ्दाखेरि त्यो अनुप्रासयुक्त मुक्तक देखेर चाहिँ म त्यसबाट लोभिएँ। पहिलो कुरो त त्यो हो, र मैले पनि अरूको मुक्तक देखेर लेख्ने प्रयास गरेँ। प्रयास गर्दाखेरि पहिलो मेरो मुक्तक मैले मुक्तक मनोहर भन्ने जुन पेज थियो त्यसैमा राखेको थिएँ। पहिलो मेरो मुक्तक लेखेर मेरो एउटा भनौँ न भाग्यको कुरो चाहिँ कस्तो भयो भन्दाखेरि, ठ्याक्कै त्यही मुक्तक चाहिँ हाम्रो रमेश पौडेल सरले चाहिँ बिम्ब प्रतिबिम्ब कार्यक्रमको लागि मैले उठाएँ है सुनिलजी भनेर मलाई मेसेज गर्नु
रेडियो कार्यक्रम।
त्योभन्दा अगाडि मेरो उहाँसँग चिनजान परिचय केही पनि थिएन। तपाईँको मुक्तक मलाई राम्रो लाग्यो, मैले मेरो कार्यक्रम बिम्ब प्रतिबिम्बको लागि तपाईँको मुक्तक उठाएँ है भनेर उहाँले सर्लक्क उठाएर बिम्ब प्रतिबिम्बबाट बोल्नु भएपछि मेरो पहिलो मुक्तकले त्यसरी स्थान पाउँदाखेरि जुन ऊर्जा ममा ऊ भयो त्यति बेला सञ्चार भएको थियो त्यसको म बयानै गर्न सक्दिनँ। र हौसला पनि मिल्यो, मतलब लेख्न सक्दो रहेछु, अझै पनि लेख्न सक्छु, मुक्तकमा चाहिँ मैले चाहिँ केही गर्न सक्छु कि भन्ने लागेर म मुक्तक प्रति नै आकर्षित हुँदै गएँ, लेख्दै गएँ। त्यसै सिलसिलामा केही अन्तर्राष्ट्रिय प्रतियोगिताहरू पनि सञ्चालन भएको थियो, जस्तै नेपाल मुक्तक प्रतिष्ठान इजरायलबाट अन्तर्राष्ट्रिय मुक्तक अनलाइन प्रतियोगिता भएको थियो, यसमा मैले भाग लिने सौभाग्य पाएको थिएँ। त्यसमा मैले चाहिँ 203 दोस्रो हो,
203 प्रतिस्पर्धामा तपाईँ दोस्रो हजुर
हजुर 203 प्रतियोगितामा चाहिँ म दोस्रो भएँ। त्यो त्यसले पनि एउटा हौसला दियो। त्यसबाहेक लमजुङबाट एउटा पत्रिका हुनुहुन्थ्यो, उहाँहरूको रजत जयन्तीको अवसर पारेर उहाँहरूले पनि एउटा अन्तर्राष्ट्रिय मुक्तक प्रतियोगिता गर्नुभएको थियो। म आफै लमजुङमै हुँ, बेसी सहर पुगेरै मुक्तक वाचन पनि गरेको थिएँ, र त्यसमा पनि मैले प्रथम हुने अवसर पाएँ।
बडा राम्रो
हजुर,
यस्तो चिजले चाहिँ जोस दिइरह्यो तपाईलाई।
हजुर, अनि त्यो बाहेक हजुर त्यो बाहेक केही अगाडि चाहिँ स्थलगत मुक्तक प्रतियोगिता पनि भएको थियो, त्यसमा पनि भाग लिएर हजुर लाइभै उनीहरूले उहाँहरूले ती सब्जेक्ट दिनुहुन्थ्यो, विषय दिनुभएर ती तत्काल लेखेर दिनुपर्ने, त्यसरी त्यो मुक्तक प्रतियोगितामा पनि दोस्रो हुने मैले चाहिँ सौभाग्य पाएँ। त्यसबाहेक अर्को एउटा मेरो पाटो के छ भन्नुहुन्छ भन्दाखेरि, म काठमाडौँको रहेथानी, मेरो लागि नेपाली भाषा बोल्नु र हाम्रो नेपाल भाषा नेवारी दुवै म उत्तिकै बोल्छु,
राम्रै बोल्नु
राम्रै बोल्छु, र नेपाल भाषामा पनि म साहित्य सिर्जनाहरू गर्छु बेला बेलामा, कम लेख्छु,
रहस्यको पाटो खोल्नु भयो,
कति कमै राख्छु तर लेख्न चाहिँ लेख्छु। र केही अगाडि एउटा त्यही नेपाल भाषाको मुक्तक प्रतियोगिता भएको थियो, त्यसमा पनि 22-23 स्रष्टाहरू समावेश हुनुभएको थियो, र सायद भनौँ न हाम्रो यो गैर नेवार चाहिँ म एकजना मात्रै थिएँ, अधिकारी थरका चाहिँ म एकजना मात्रै थिएँ, र मैले त्यसमा पनि उत्कृष्ट हुने सौभाग्य पाएँ।
त्यसमा पनि तपाईँले जित्नु भयो नेपाल भाषामै पनि,
जितेँ भन्नाले उत्कृष्ट उत्कृष्टमा पर्न,
गर्वको कुरा
भयो हजुर हजुर। अब त्यो मुक्त चाहिँ मैले यहाँ लिएर होइन, अहिले त्यो
नत्र सुन्न मजा हुन्थ्यो, याद छैन,
म फेरि आफ्नो मुक्त कुनै पनि नसम्झिनै सक्दिनँ, मेरो यो एउटा कमजोरी के भनौँ, मैले मुक्तक सम्झेको भनेको एउटै मुक्तक छ, त्यो मुक्त खै किन सम्झेँ म पनि मलाई थाहा छैन, तर त्यो बाहेक अर्को दोस्रो पढ भन्यो भने म सम्झेर पढ्नै सक्दिनँ।
त्यो सम्झेको अहिले सुनाउन सक्नुहुन्छ त
हजुर, कोसिस
अब लगभग हामी अन्त्यमा छौँ, त्यो सुनौ एउटा, अर्को एउटा सुनौ अनि बिदा हुन्छ।
हजुर, सफलतामा रमाउन नचाहने अब को होला, सफलतामा रमाउन नचाहने मान्छे अब को होला, को होला र हार्छु भन्ने जित्ने रहर सबको होला, सफलतामा रमाउन नचाहने मान्छे अब को होला र हार्छु भन्ने जित्ने रहर सबको होला, बाधा अडचन तर्दै जाऊ, हर मुस्किल पार गर्दै जाऊ, अरू केही होला नहोला अनुभव गजबको होला।
बडा गजब, 581 मुक्तक लेखेर एउटै मात्र आफ्नो मुक्तक कण्ठ पार्नुभएको छ सुनिल अधिकारीले, जुन मुक्तक हामीलाई भर्खरै सुनाउनु भयो, अर्को अरू कुनै पनि मुक्तक कण्ठ पार्न सक्नु भएन, कुनै पनि सम्झना नै आएन, किन आएन उहाँलाई पनि थाहा छ,
मलाई पनि थाहा
छ। र इजरायलको प्रतियोगिता होस्, लमजुङको प्रतियोगिता होस्, अथवा स्थलगत काठमाडौँमै भएको प्रतियोगिता होस्, अथवा नेपाल भाषामा लेखिएको प्रतिस्पर्धा,
म एउटा रमाइलो यहाँ प्रसङ्ग पनि जोड्न चाहन्छु, म मुक्तक लेख्दै थिएँ, म लेखाइकै सिलसिलामै थिएँ, त्यस्तै अहिले मैले त्यो बिर्सेँ है, लगभग 2-3 जति अगाडिको कुरा हो यो, त्यस्तै अर्को एउटा प्रतियोगिता हुँदैछ, सञ्चालन हुँदैछ भन्ने कुरो चाहिँ मैले त्यही फेसबुकमा पढेँ, फेसबुकमा पढेँ, कुन ठाउँबाट थियो अहिले त्यो पनि बिर्सिसकेँ मैले, सायद सुदूरपश्चिमको कुनै एउटा ऊ थियो, यस्तै साहित्यिक संस्था थियो, त्यहाँबाट मुक्तक चाहिँ प्रतियोगिता हुँदैछ भन्ने चाहिँ मैले सुने, अनि त्यही मुक्तक प्रतियोगिता चाहिँ त्यो विषयगत भएर चाहिँ त्यो विषयमा चाहिँ म मुक्तक लेखेर म प्रतियोगी बन्ने सिलसिलामा थिएँ, त्यो सिलसिलामा थिएँ, मुक्तक चाहिँ ऊ गर्दै थिएँ, टाइम पनि बाँकी नै थियो। त्यति नै बेला अचानक मलाई एउटा मेसेज आयो मेरो इनबक्समा, मैले नचिनेको व्यक्तिबाट मलाई मेसेज आयो, के भनेर मेसेज आयो भन्दा, त्यही प्रतियोगितामा हामीले यहाँलाई निर्णायकको भूमिकाको लागि हामीले यहाँको नाम समावेश गरेका छौँ सर भन्ने सूचना पाएँ मैले। मेरो लागि अब त्यो एउटा बडो अनौठो क्षण थियो, जुन प्रतियोगितामा म भाग लिने कुरो सोच्दै थिएँ त्यही प्रतियोगितामा चाहिँ मलाई चाहिँ छनौटकारको रूपमा चाहिँ मुक्तक निर्णायकको रूपमा चाहिँ उहाँहरूले लिने ऊ गर्दै हुनुहुन्छ, यो चाहिँ मेरो लागि एउटा
बडो रमाइलो। आज बुलबुलमा हामीलाई पनि रमाइलो भयो, तपाईँले यति मिठो र इमान्दारीपूर्वक आफ्ना कुराहरू राखिदिनु भयो एकदम सफा सत्य गरी, मलाई बडा खुसी लागेको छ आजको कार्यक्रमसँग। सुनिलजी चिन्जान पनि गरियो र आजको चिन्जानकै बसाइलाई रेडियोमा पनि बदलियो, धेरै धेरै धन्यवाद तपाईँलाई बुलबुलमा आउनुभएकोमा, र अवश्य पनि तपाईँ र मेरो अलग अलग यात्रा भए पनि बागलुङका साथीहरूले तपाईँलाई नै बोलाउनु भएको छ, हाम्रो त्यहाँ भेटघाट हुन्छ नै, बागलुङमा हुने मुक्तकको कार्यक्रम हुँदैछ र मुक्तक सङ्ग्रह विमोचन हुँदैछ जहाँ सुनिल अधिकारी जाँदै हुनुहुन्छ भन्ने कुरा मैले एकचोटि फेरि जोड्न चाहेँ। अब आउने शनिबार बिहान 10 बजे त्यहाँको कुनै हलमा, त्यहाँको सदरमुकामको एउटा हलमा कार्यक्रम हुँदैछ। मैले यो जानकारी सँगै आजको कार्यक्रममा उपस्थित हुनुभएकोमा हार्दिक धन्यवादका साथ अब हामी बिदा माग्छौँ।
मैले आजै भनौँ न लगभग सायद 1-2 दिन मात्र भएको थियो, मैले नाम त अच्युत घिमिरेको नाम त धेरै पहिलादेखि सुन्दै आएको थिएँ, अरूको मुखबाट पनि सुनेको थिएँ, तर यसरी लगत्तै नाम सुनेको लगत्तै अच्युत घिमिरेसँग भेट होला र यसरी बसेर कुराकानी गरिएला भन्ने पनि मैले सोचेको पनि थिइनँ। साथै भनौँ भने केही घन्टा अगाडिसम्म पनि मैले सोचेको थिइनँ। मेरो सोचाइ चाहिँ के थियो भन्दाखेरि उहाँ अब नाम चलेको व्यक्ति त हुनुहुन्छ, भेटघाट हुने भएछ, अब हाम्रो बागलुङमा चाहिँ भेटघाट हुँदैछ, यति मात्रै मैले सोचेको थिएँ। त्यस त्यो सोचाइको लगत्तै केही पछि भनौँ न यो अहिले बजिरहेको समयभन्दा केही घन्टा अगाडि मात्रै उहाँको फोन मेरो मोबाइलमा बज्दाखेरि म तिन छक परेँ र अत्यन्त खुसी पनि लाग्यो। उहाँले तुरन्तै बोलाउनु हो, बसेर हामी चिया पनि खायौँ, गफ पनि गऱ्यौँ र यो रेडियो कार्यक्रममा उहाँले मलाई सहभागी गराउनु भयो, त्यसको निम्ति म अच्युत घिमिरे सरप्रति चाहिँ हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यो उज्यालो नेटवर्कको बुलबुल कार्यक्रममा मलाई समावेश गराउनु भएकोमा फेरि एकचोटि हृदयदेखि नै आभार व्यक्त गर्छु।
सुनिल सरलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी सकिन्छ? फेसबुकमा त सुनिल अधिकारी भनेर खोज्दा पक्कै भेटिन्छ नै, त्यो बाहेक अरू कुनै सम्पर्कका माध्यमहरू छन्?
सम्पर्क भन्नाले यो बाहेक अर्को मेरो मोबाइल नम्बर मात्रै हो,
कति हो
98 49 48, बाँकी सबै शून्य।
सजिलो रहेछ, 98 49 48 अनि चारवटा शून्य
हो,
98 49 48 4 शून्यमा सम्पर्क गर्यो भने सुनिल अधिकारी मुक्तकारसँग कुराकानी गर्न सक्छौँ। हस् सुनिलजी, धेरै धेरै धन्यवाद। अब आजको कार्यक्रमबाट उत्पादन सहयोगी सङ्घर्ष विष्टका साथ म अच्युत घिमिरे सुनिल अधिकारीको 2 मुक्तक वाचन गर्दै शुभरात्रि भन्छौँ। धुम्म दिन पनि खुल्छ आगमनसँगै बर्सातको, धुम्म दिन पनि खुल्छ आगमनसँगै बरसातको, जसरी रातले संकेत दिन्छ त्यो सुनौलो प्रभातको, निराश नहुनु कदापि जीवनमा दुःख पर्यो भनेर, निराश नहुनु कदापि जीवनमा दुःख पर्यो भनेर, अन्त्य आफैमा पहिलो कदम हो नयाँ सुरुवातको। खुकुरीको औकात बोलाउने तेज धारिलो छुरा होस्, खुकुरीको औकात बुलाउने तेज धारिलो छुरा होस्, सम्झना बन्न हरेक मनको चारैतिर तिम्रै कुरा होस्, कमी यस्तो बन्नु तिमी विकल्प नहोस् जसको, कमी यस्तो बन्नु तिमी विकल्प नहोस् जसको, खाँचो यस्तो नबन्नु कसैको जुन सजिलै पूरा होस्, खुकुरीको औकात बुलाउने तेज धारिलो छुरा होस्, सम्झना बन्न हरेक मनको चारैतिर तिम्रै कुरा होस्।
बुलबुल एउटा इरानी चरा। बुलबुल बुल।